यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। प्रदूषणले हवाई उडान समेत प्रभावित। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। मधेश केन्द्रित 7 दलद्वारा मधेशका मुद्दालाई सशक्त रूपमा उठाउनका लागि संघीय लोकतान्त्रिक मोर्चा गठन। र गत 24 घण्टामा इजरायली आक्रमणमा परि गाजामा 100 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अप्नाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्स एक्यूआई सूचकांक अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सो सम्बन्धी समस्या, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घ रोगका बिरामीलाई विशेष सतर्कता अप्नाउन सुझाव दिनुभयो। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। काठमाडौँमा बाक्लो तुवालो लाग्दै आएकाले भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण समेत प्रभावित बन्न थालेको छ। केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवालो लाग्दै आएकाले भिजिबिलिटी कम भएर आईएफआर प्रविधिबाट उडान अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगतनाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थलमा अहिले 3000 मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार बाक्लो तुवालोका कारण आज 5 माउन्टेन फ्लाइट डाइभर्ट भएका छन्। पछिल्लो समय नेपालमा वायु प्रदूषणको मात्रा बढ्दै गएसँगै मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ। यसबाट बस्न सकेसम्म बाहिर ननिस्कने र निस्कनै परे सुरक्षित रूपमा मात्रै निस्कनु पर्ने जनस्वास्थ्यविदले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
लामो समयसम्म पर्याप्त वर्षा नभएकाले काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रमा केही दिन यता वायु प्रदूषणको मात्रा बढ़ेको छ। सुक्खा र गर्मीसँगै डढेलो र आगलागीका घटना बढ़ेकाले पनि वायु प्रदूषण बढ़दै गएको र यसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै जनजीवन समेत प्रभावित बन्न पुगेको छ। वायु प्रदूषणका कारण नाक आँखा पिरो हुने खालको हावा चलेको छ। यसले रोगी, वृद्ध र बालबालिकालाई श्वास फेर्न पनि गाह्रो हुने समस्या देखिन थालेको छ। घाँटीबाट कालो खकार आउने, आँखा रातो हुने, नाक घाँटी पोल्ने, ओठ सुक्ने अनि श्वास फेर्न गाह्रो हुने समस्या देखिन थालेको छ। यसबाट बस्नका लागि सकेसम्म बाहिर ननिस्कने, यदि निस्किनै परेको अवस्थामा आफू रहेको स्थानको वायु प्रदूषणको अवस्था र समय हेरेर मात्रै सुरक्षित रूपमा बाहिर निस्कन सुझाव दिनुहुन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक एवं जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
यदि त्यो ठाउँमा बढी मात्रामा प्रदूषणको अवस्था रहेछ भने सकेसम्म बाहिर हेरजोल नगर्ने सार्वजनिक स्थलहरूमा नजाने र यदि निक्लिनु पर्ने अवस्था छ भने पनि हामीले जुन प्रयोग गर्ने मास्क लगाएर छोटो समयको लागि सकेसम्म बाहिरी कामलाई चाहिँ कम गरेर चाहिँ हामीले वायु प्रदूषणबाट धेरै हदसम्म बस्न सक्छ।
वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक एक्यूआई 200 भन्दा माथि देखाएको छ। एक्यूआई 0-50 सम्मको अवस्थालाई स्वास्थ्यका लागि राम्रो वायु मानिन्छ। नेपालको वायुमा अहिले कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन, सल्फर डाइअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धूलोका ठूला साना कणको मात्रा उच्च रहेकाले वायु प्रदूषण अत्यधिक बढ़ेको हो। वायु प्रदूषण कम हुनका लागि राम्रोसँग हावा चल्नुपर्ने र पानी पर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर अझै केही दिन पानी पर्ने मौसम नरहेकाले प्रदूषण घट्ने सम्भावना नभएको महाशाखाका मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
प्रदूषण हट्नलाई राम्रो खालको प्रणाली, स्ट्रङ खालको प्रणाली आएर मजाले पानी पर्यो भने अथवा मजाले हावा चल्यो भने चाहिँ यो प्रदूषण चाहिँ कम हुने हो। तर पानीको हिसाबले चाहिँ अबको 2-3 दिनसम्म हेर्दाखेरि पनि खासै त्यस्तो वर्षाको सम्भावना चाहिँ देखिँदैन। हल्का बदली चाहिँ हुन्छ तर पानी पार्ने बादलहरू त्यस्तो खालको चाहिँ छैन। त्यही भएर पानीको हिसाबले चाहिँ यो वातावरण सफा हुने जस्तो देखिएन। राम्रो खालको पानी नपरेसम्म यो प्रदूषण रहिरहने देखिन्छ।
वातावरण विभागले वायु प्रदूषणको असर कडा भएकाले सावधानी अपनाउन आम नागरिक र सरकारवाला निकायलाई आग्रह गरेको छ। तातो सुक्खा मौसममा डढेलो उच्च हुँदा यतिखेरको वायु मानव स्वास्थ्य प्रतिकूल देखिएको भन्दै वायु प्रदूषणका सहायक मानिने उद्योग र सवारी साधनको धुवा प्रदूषणको परीक्षण अनिवार्य गराउन विभागले अनुरोध गरेको छ। वायु प्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्ति आउने खतरा बढ़ेको र अहिलेको वायु प्रदूषण कड़ा मानिएको जनस्वास्थ्यविदहरूको भनाई रहेको छ। त्यसैले सकेसम्म बिहान र बेलुका बाहिर हिँड्डुल नगर्ने, दिउँसो अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्नुपर्ने उहाँहरूको सुझाव छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिमस्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन लगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड़ दिँदै त्यसका लागि विश्व समुदायसँग आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा 1,00,000 अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा गर्नुभयो। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले एआईटीमा बढ़ी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल 4 स्थानमा रहेको र एआईटीसँगको सहकार्य आफूहरूको प्राथमिकतामा परेको बताउनुभयो। एआईटीमा अहिले 181 नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म 1,795 नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन्। थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्याण्डका व्यवसायीहरूले भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधि मण्डलका सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो। बिमस्टेकको 6 शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले श्रीलंका प्रधानमन्त्री डाक्टर हरिनी अमरासुरियासँग पनि भेटवार्ता गर्नुभएको छ। बिमस्टेक सहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्री बीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीचमा आज बैंककमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा सहकार्यका विविध पक्षबारेमा छलफल भएको थियो। भेटमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई लगायत सहभागी हुनुहुन्थ्यो। आजै प्रधानमन्त्री ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गर्नुभयो। भेटका अवसरमा नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तर उन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो। मधेसका मुद्दालाई प्रभावकारी ढंगले उठाउन मधेस केन्द्रित 7 दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। काठमाडौँको बानेश्वरमा आज आयोजित कार्यक्रममा समतामूलक न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्य सहित तराई मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन्। मोर्चामा तराई मधेस केन्द्रित जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलो पाइरहेका छन्। विज्ञप्तिमा राजस्व तथा स्रोतहरूमा सन्तुलित र न्यायोचित रूपमा बाँडफाँड गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा सुविधाहरू जनतामा पुर्याउन प्रदेशलाई सक्षम बनाई स्थानीय तहलाई प्रदेशको क्षेत्र अधिकारभित्र रहने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने प्रतिबद्धताहरू उल्लेख गरिएको छ। रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी अनुपालक तथा मध्यस्थता समिति सीएमसीले नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष सहित पाँच जनालाई प्रतिबन्ध लगाएको छ। आईएफआरसीले नेपाल रेड क्रस सोसाइटीको सञ्चालन तहबाट हट्न र सोसाइटीको आउँदा निर्वाचनमा उम्मेद्वार समेत हुन नपाउने गरी सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल सहित विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल सेनालाई प्रतिबन्ध लगाएको हो। आईएफआरसीको मुख्यालय जेनेभाद्वारा आज जारी वक्तव्य अनुसार उहाँहरू नेपाल रेड क्रस सोसाइटीको सञ्चालन तहको सदस्यतामा राजनैतिक दलहरूका लागि भागमण्डलाई बढ़ावा दिएर राजनैतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ। वक्तव्यमा यसमा अन्य कदमहरूका साथसाथै नेपाल रेड क्रस सोसाइटीलाई उपलब्ध गराइने आर्थिक सहयोग बन्द गर्ने विषय पनि समावेश हुन सक्ने भनिएको छ। आईएफआरसीले नेपाल रेड क्रस सोसाइटीलाई प्रतिबन्ध नगरिएको हुँदा मानवीय सहयोग आकस्मिक काम जारी रहने वक्तव्यमा उल्लेख छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रतिक्रियावादी षड्यन्त्र भइरहेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले लोकतन्त्रमाथि आक्रमणको कोशिस भए पनि प्रमुख दलहरू सबै गणतन्त्रप्रति प्रतिबद्ध रहेकाले विद्यमान अवस्थालाई अझ सुदृढ र समृद्ध बनाउँदै लैजानुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले सरकार सही ढंगले अगाडि बढ़न नसकेको टिप्पणी गर्दै जनभावनालाई ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले संविधान संशोधनका लागि आफ्नो पार्टी तयार रहेको बताउँदै पहिले संविधान जारी भएको 10 वर्षीय अवधिको समीक्षा गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले यही संविधानबाटै सबै समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ। मोरङको बुढ़ीगंगा गाउँपालिका एकमा निर्माण गर्न लागि बुढ़ीगंगा पार्कको आज शिलान्यास गर्दै वहाँले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गर्दै कुनै प्रकारको हिंसा, आतंक, तोडफोड़, आगजनी नेपाली कंग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको बताउनु भएको छ। स्याङ्जाको वालिङमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा आज संचार मन्त्री गुरूङले दक्ष जनशक्ति निर्माणका लागि सरकारले ध्यान दिन थालेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले कृषि योग्य जमीनलाई गैर कृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानून तर्जुमाका लागि सिफारिश गर्न पहल कदमी लिने विषयलाई राष्ट्रिय कृषि नीति 2081 समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल कार्यक्रममा सांसद सरस्वती सुब्बाले कृषि कार्य महिलामय हुँदै गएको बताउँदै महिला मैत्री नीति, प्रविधि र अनुदानमा विशेष जोड़ दिनुपर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा सांसदहरूले कृषि नीतिको आधारमा एकीकृत कृषि ऐन बन्ने भएकाले कृषि बजारलाई सुदृढ बनाउँदै स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र प्राथमिकता दिने गरी नीति बनाउनु पर्ने धारणा राख्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालको कुल गारस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान 24.12% रहेको छ भने 50.1% आर्थिक रूपमा सक्रिय जनशक्ति कृषि क्षेत्रमा संलग्न छन्। समग्रमा पछिल्लो 3 दशकमा कृषि क्षेत्रको औसत वार्षिक वृद्धि दर 3% हाराहारीमा मात्र छ। प्रतिनिधि सभाका सांसदहरूले सामाजिक परिचालिकाहरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतीत गरी विगत 23 वर्षदेखि सरकारको जिम्मेवार निकायमा रहेर सेवा गरेका 210 जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले सरकारले श्रमको सम्मान हुने गरी नीति बनाएर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै 32 लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी एकजनालाई सार्वजनिक गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने भक्तपुरको भक्तपुर नगरपालिका 5 घर भएका 28 वर्षीय सुरेश म्याकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिनुभयो। गत 24 घण्टामा इजरायली आक्रमणमा परि 100 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले आज बिहानै खान युनिस क्षेत्रमा भीषण आक्रमण गरेको थियो, जसमा 26 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। इजरायली आक्रमणमा परि 60,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसके पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशबाट अपहरण गरिएका बन्धक फिर्ता नभएसम्म गाजामा दबाव जारी राख्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्र संघ मानवाधिकार परिषदको 58 बैठकले इजरायललाई गाजापट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ। पक्षमा 27 मत, विपक्षमा 4 मत र 16 मतले मतदान नगरी पारित भएको प्रस्तावले इजरायललाई युद्धविराम सम्झौता उल्लंघन गरेकामा निन्दा गरेको छ। आफ्ना प्रतिबद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। यस्तै प्रस्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैर कानूनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसंचार लगायत नागरिक बाँच्नका लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बीच पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। कार्यकारी आदेशमा अन्यथा व्यवस्था गरिएको बाहेक सबै आयातहरूमा 10% अतिरिक्त कर लगाइने उल्लेख गरिएको छ। जस अनुसार चीनले 34%, युरोपेली संघले 20%, भियतनामले 46%, जापानले 24%, भारतले 26% र कम्बोडियाले 49% करको सामना गर्नुपर्नेछ। व्हाइट हाउसका अनुसार ट्रम्पले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा व्यक्तिगत पारस्परिक उच्च कर लगाउनेछन्। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष संघीय सरकारबाट 1,67,05,00,00,000 रूपियाँ स्थानीय तहमा जाने भएको छ। संवैधानिक व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई 753 स्थानीय तहमा राजस्व बाँडफाँड 78,08,50,00,000 रूपियाँ जाने अनुमान अर्थ मन्त्रालयले गरेको छ। त्यस्तै वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान समेत गरी 88,96,80,00,000 हस्तान्तरण हुने अनुमान गरिएको छ। नेपालबाट भारततर्फ निर्यात हुने केही नेपाली वस्तुमा लगाइएको अवरोध फुकुवा भएको छ। भारतले नेपाली सिमेन्ट, जस्ता पाता, प्लाइवुड लगायतका सामग्रीको ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो। भारतले बीआईएस नवीकरण नगर्दा नेपालबाट 5 महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र 1 महिनादेखि प्लाइवुड निर्यात रोकिएको थियो। नेपाल प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेका अनुसार बीआईएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ। केही समय अघि भारत निर्यातका लागि काकरभिट्टा पुर्याइएका 34 ट्रक प्लाइवुड बीआईएसको अभावमा नाकामै रहेको थियो। भारतले झापाको भद्रपुरसँग सीमा जोड़िएको गलगलिया नाका निकासी पैठारीका लागि पूर्ण रूपमा खुल्ला गरेको छ। मेची नदीमा पक्की पुल बनेपछि नेपाल सरकारले भद्रपुर भन्सारलाई माल सामान आयात निर्यात हुन सक्ने गरी स्तर उन्नति गरे पनि सीमा जोड़िएको गलगलिया नाकाको क्षमता विस्तार नगरिँदा निकासी पैठारी हुन सकेको थिएन। नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीप मणिरेग्मीले अब भद्रपुर गलगलिया नाकाबाट ऐन कानूनले छूट दिएका सबै मालवस्तु आयात निर्यात गर्न सकिने बताउनुभयो। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 3.35 अङ्कले बढेको छ। बुधबारको तुलनामा बिहिबार बजारको परिसूचक 3.35 अङ्कले बढ्दा नेप्से 2703 कायम भएको छ। अघिल्लो दिन 5,44,00,000,00,000 कारोबार भएकोमा बिहिबार 7,84,00,00,000,00,000 कारोबार भएको छ। 93 कम्पनीको मूल्य बढ्दा 151 घटेको छ। बैंकिङ 0.96% बढेपछि समग्र बजारको वृद्धि दर घनात्मक भएको हो।
अब खेल समाचार अझ बमबाट।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ पुरुष वरितामा नेपाल 175 स्थानमा यथावत छ। दक्षिण एसियामा नेपाल भन्दा माथि भारत 127 र मालदिव्स 164 स्थानमा छन्। त्यस्तै नेपाल भन्दा तल भूटान 182, बंगलादेश 183, पाकिस्तान 198 र श्रीलंका 200 स्थानमा छन्। विश्वकप विजेता अर्जेन्टिना वरियताको शीर्ष स्थानमा कायम छ। यसै गरी स्पेन, फ्रान्स, इंग्ल्याण्ड, ब्राजिल, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम, इटाली र जर्मनी क्रमशः दोस्रोदेखि दशौं स्थानमा छ। नेपाली U19 क्रिकेट टोली एक दिवसीय श्रृंखलामा अफगानिस्तानसँग पराजित भएको छ। बिहिबार सम्पन्न पहिलो खेलमा नेपाल 130 रनले पराजित भएको हो। जीतसँगै अफगानिस्तान 3 खेलको श्रृंखलामा 1-0 अग्रता लिएको छ। अफगानिस्तानले दिएको 301 रनको लक्ष्य पछ्याएको नेपालले 46.2 ओभरमा सबै विकेट गुमाउँदै 170 रन मात्रै बनाउन सक्यो। नेपालका नीरज कुमार यादवले सर्वाधिक 53 रन बनाए। सन्तोष यादव र अशोक धामीले 24-24 रन बनाउँदा अभिषेक तिवारीले 17, कप्तान नरेन भट्टरले 13 र सिब्रिन श्रेष्ठले 11 रन बनाए। अन्य खेलाड़ीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 300 रन बनाएको थियो। नेपालका लागि सन्तोष यादवले 3, अभिषेक तिवारीले 2 तथा दयानन्द मण्डल र विपिन प्रसाद शर्माले समान 1 विकेट लिए। ब्रिगेड बोइज क्लब सहित स्मारक बी डिभिजन लीगमा बिहिबार नयाँ बस्ती युवा क्लबसँग 1-1 बराबरीमा रोकिएको छ। यो नतिजासँगै 4 खेलमा 4 अङ्क जोडेको ब्रिगेड बोइज 9 स्थानमा छ। नयाँ बस्ती समान खेलबाट 2 अङ्कका साथ 3 स्थानमा छ। सातुबाटो स्थित अखिल नेपाल फुटबल संघ इन्फा मुख्यालय मैदानमा ब्रिगेड बोइजका लागि विजय उरानबुलले गोल गरे। नयाँ बस्तीका लागि 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो। बिहिबार नै सम्पन्न पहिलो खेलमा झापा एएफसीले सरस्वती युवा क्लब विरूद्ध 1-0 जित दर्ता गरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5, न्यूनतम 14.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 28.4, न्यूनतम 11.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.5, न्यूनतम 13.7 र दिपायलको अधिकतम तापक्रम 35.5, न्यूनतम 10.9 डिग्री सेल्सियस। अन्तिम प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ उपत्यकामा उच्च वायु प्रदूषण, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, यात्रा गर्दा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। प्रदूषणले हवाई उडान समेत प्रभावित। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा थाइल्याण्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीमा सम्बोधन। सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। मधेस केन्द्रित 7 दलद्वारा मधेसका मुद्दालाई सशक्त रूपमा उठाउनका लागि संघीय लोकतान्त्रिक मोर्चा गठन। र गत 24 घण्टामा इजरायली आक्रमणमा परि गाजामा 100 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।